अब आगे जाके देखिए कि आयत 91 में अब एक और ग्रुप का तस्करा, थोड़ा साथ साथ लेके चलेंगे तो इंशाल्लाह समझ आएगा। सतजिदून आखरीन युरीदून या मनुकुम व या मनु कौमहुम। इधर आप स्टॉप ले ले। तुम अनकरीब एक और गिरोह को भी पाओगे जो चाहते हैं कि तुमसे भी अमन में रहे, यानी मुसलमानों को कुछ ना कहें, और अपनी कौम से भी अमन में रहे। न्यूट्रल लोग, बहुत पीस मेकर, बेजरर किस्म के लोग हैं, आम हालात में बिल्कुल कुछ नहीं करते बुरा, लेकिन इनका मसला के कुल्लमा रुद्दू इलल फितनति उर्किसू फीहा। अल्लाह अकबर, अल्लाह ऐसे फितनों से बचाए। मगर जब कभी फितने का मौका पाएंगे तो इसमें कूद पड़ेंगे, यानी जहां कोई फितना उठा, कोई 9/11 आ गया, कोई मुसलमानों के ऊपर कोई प्रोपेगंडे की वजह से मुश्किल आई, तो ये मुसलमानों के खिलाफ हो जाएंगे। अब इनके साथ क्या किया जाए? देखिए, हम वेस्ट में रहते हैं तो हमें बहुत आसानी से आयतें समझ आनी चाहिए, जो भी कोई बाहर रह के कहे, लेकिन यहाँ आप जब पूरे नॉन मुस्लिम्स के बीच में रहते हैं तो आमतौर पर कैसे नॉन मुस्लिम्स हमें दिखते हैं? बेजररी होते हैं ना, हाय भी कर लेते हैं, कई स्माइल दे देते हैं, कुछ तेवरी भी चढ़ाते हैं। अपने मुल्कों के अमन और प्रोटोकॉल को सही रखने के लिए आमतौर पर तो कोई गैर मुस्लिम मुस्लिम को कुछ नहीं कहता ना, और ना मुस्लिम उसको कहता। लेकिन कुछ ऐसे लोग हैं जो जंगों में जाके मुसलमानों को मारते हैं, तो दोनों का किरदार फर्क है ना। अब ये वो लोग हैं आम हालात में मुसलमानों को कुछ नहीं कहते, लेकिन 9/11 हुआ तो इन्होंने भी कहना शुरू कर दिया। एयरपोर्ट्स पे कुछ बात हो गई, कोई गोली चल गई, कोई मर गया। अब जब ऐसे फितने आते हैं तो फिर ये भी नहीं चुप रहते, तो अब तुम क्या करो इनके साथ? फ़इल्लम यातज़िलूकुम, फिर अगर ये ना तुमसे अलग रहें, यानी तुम्हारे साथ जैसे बेजरर रह रहे थे अब ना रहे, वह युल्कु इलैकुम अस्सलम, और ना तुमसे ये दोस्ती का हाथ बढ़ाएं, यानी तुमसे लड़ने से बाज रहें और तुम्हारी तरफ सुलह का हाथ बढ़ाएं, तो फिर क्या करो? वह यकुफ्फु अयदियहुम, और वह अपने हाथ रोके, तो फखुज़ूहुम वक्तुलूहुम हैसु सकिफ्तुमूहुम, तो फिर इनको भी पकड़ो और कत्ल कर दो जहां तुम इनको पाओ। यानी जब ये फितनों में पड़कर तुम्हारे ऊपर हाथ बढ़ाएंगे और तुम्हें तकलीफ देंगे, तो फिर क्या तुम इनको नहीं कुछ कहोगे? नहीं, फिर अल्लाह ताला कहते हैं कि फिर अल्लाह ने तुम्हारे लिए एक ही बात रखी है, और वो क्या? कि वह उलाइकुम, और यही लोग हैं। जालना लकुम अलैहिम सुल्तानम मुबीना, अल्लाह ने इन पर हाथ उठाने की तुम्हें खुली हुज्जत दे दी है, अब तुम इनके साथ मामला जैसा चाहो कर सकते हो। यहाँ आप देखिए कि ये टॉपिक पूरा हुआ। इस सारे टॉपिक का खुलासा क्या हमारे सामने आया? कि मुसलमान हर तरह के काफिर के साथ उसके रवैये के मुताबिक डील करेगा। टिट फॉर टैट इंग्लिश में बोलते हैं, बस उसको लिख लें। जैसा करे वैसा भरे, जैसे को तैसा, जो तुम्हारे साथ जिस तरह रहे तुम उसके साथ वैसे रहो, ना दबना है और ना करना है। कोई अच्छा रहे तुम अच्छे रहो, कोई बुरा बने तुम भी उसको घूर दो, कोई धमकी देता है तुम भी जरा सीना तान के खड़े हो जाओ। क्या ये सही मशवरे हैं? या कहा जाए कोई तुम्हें मारने आए तो तुम उसके पाँव को हाथ लगा लो, और तुम्हें वो मारता है तो तुमको नहीं, आओ मैं तुम्हारे आगे गर्दन रखता हूँ ताकि तुम मुझे भी और मेरे घर वालों को भी मार दो। ये तो फितरत के खिलाफ है। और इतनी जुरत थी मुसलमान में माजी में कि कुफार सामने आते हुए भी डरते थे, क्योंकि उनको ये बात बहुत अच्छी तरह पता चल चुकी थी कि मुसलमानों के क्राइटेरिया ने कुछ एक अच्छी है तो दूसरी बुरी है ना बात, तो अच्छी की वजह से बुरी को कबूल नहीं कर लेंगे, और किसी की एक बुराई की वजह से उसकी बाकी सारी खूबियों को छोड़ नहीं देंगे। इसलिए हम सब को भी इन ताल्लुकात की बुनियाद पे सब कुछ सामने सीधा रख लेना चाहिए। अब ये सारी बातें कर करा के जिसमें बात हुई, अब जब जंगें होती थी तो उसमें कभी एक दूसरे के हाथों गलती से कत्ल हो जाते थे। अब ये यही बातें हो रही है ना, कोई दुश्मनों में मिलके मुसलमानों का आ गया, मुसलमानों का आ गया, अब बिल्कुल एक जैसे रंग ढंग होते थे, एक जैसे कपड़े पहनते थे, बोली सबकी अरबी होती थी, तो बस होता क्या था कि अपने ही लोगों में से कोई शख्स मुसलमानों से मारा जाता था। इस चीज को कहते हैं कत्ले खता, खता कहते हैं मिस्टेक को। तो अगली आयत में ये मौजू भी आगे आएगा, इसलिए इसको भी बस कच्चा पक्का समझते ही जाइए। अल्लाह ताला कहते हैं आयत 92 में, वमा कान लिमुमिनिन, और मोमिन को जायज ही नहीं, इट डजेंट सूट्स टू अ मोमिन, क्या यक्तुल मोमिनन, कि वो किसी मोमिन को कत्ल करे। पहली बात यहां खत्म हो गई कि मोमिन को ये बात सूट नहीं करती कि वो दूसरे को मारे, क्योंकि एक मोमिन का कत्ल बहुत बड़ा कत्ल है। अल्लाह सुबहाना ताला को सबसे ज्यादा तरद्दद एक मोमिन की जान लेते हुए होती है, तो किसी ईमान वाले का कत्ल जायज ही नहीं है। हदीस में आता है कि तीन चीजों के सिवा कोई ईमान वाला किसी को कत्ल ना करे। तीन चीजें हक हैं जिसपे यानी मुस्लिम हुक्मरान कत्ल कर सकता है मुसलमान को। पहली चीज मुर्तद, जो मुसलमान होने के बावजूद इस्लाम छोड़ दे। नंबर दो, कोई किसी दूसरे मुसलमान को मारे तो उसके कसास में उसको मार दिया जाए, ये भी मुमकिन है, ठीक है, यानी कसास के बदले में डेथ पेनल्टी जिसको आप कहते हैं। और तीसरा है शादीशुदा जानी, शादीशुदा होने के बावजूद किसी गैर जगह जाके नजर डाली तो उसके अलावा तीनों के सिवा और किसी की नहीं। और इसमें भी सिर्फ हुक्मरान, मैं और आप जाके गैरत के नाम पे कत्ल नहीं करके आ जाएंगे। हाँ मगर वमन कतल मोमिनन खतान, अब देखिए कत्ल खता की बात आ गई। अगर नादानी में कत्ल हो जाए, खता से बाय मिस्टेक हो जाए, जंग में हो गया, अब कत्ल खता के कितने मुख्तलिफ अंदाज हो सकते हैं। मसलन एक्सीडेंट, ड्राइवर तो नहीं चाहता कि मैं किसी को मारूं, लेकिन एक्सीडेंट हो गया। फिर इसी तरह देखिए कि डॉक्टर ऑपरेशन कर रहा था लेकिन कोई ऐसी गलती हो गई कि मरीज की जान चली गई, आप दूसरे को बचाते बचाते दूसरी तरफ चल पड़े, ठीक है। तो कत्ल खता की जितनी मुमकिन सूरतें हैं उसको जहन में ले आइए कि अगर कोई खता के साथ कत्ल हो जाए, गलती से बाय मिस्टेक हो जाए तो क्या करें। यहां भी शायद का आप टॉपिक लिख सकते हैं, कत्ल खता के अहकाम क्या करें। नंबर एक, फतहरीरु रकबतिम मुमिनतिम वदीयतु मुसल्लमतुन इला अहलिही, क्या करे। जो शख्स किसी मुसलमान को बिला इरादा मार डाले तो इस पर एक मुसलमान गुलाम की गर्दन आजाद करना है और मकतूल के अजीजों को खून बहा पहुंचाना है। पहली सूरत के कि जब कोई किसी को मार दे तो उसके बदले में एक गुलाम को आजाद करे, ठीक है। और दूसरी सूरत क्या है कि वो उनके साथ उनके मकतूलों को उसके पैसे दे दे, ठीक है। हाँ मगर ये तो आम हालात थे, करना तो यही था, मगर इल्ला यसद्दको, उसके घर वाले माफी कर दें कि भाई तुमने जान के तो नहीं मारा, हमने देख लिया तुम्हारा कसूर नहीं था, तो कोई बात नहीं, हम तुम्हें माफ करते हैं, खत्म, बस इतनी बात कर दी। कानून ये है, लेकिन अगर मरने वाले के घर वाले माफ कर दें तो तुम भी उसको माफ कर दोगे, ठीक है। दिया देनी पड़ेगी, कत्ल खता में कसास नहीं होता, ठीक है। अब यहां से आगे चलिए, फिर आगे अहकाम शुरू हो रहे हैं। फाइन, फिर अगर कान मिन कौमिम अदुविल्लकुम, हाँ ये और बात है कि वो मकतूल तुम्हारी दुश्मन कौम का हो और वो खुद मुसलमान हो। अब देखिए आप अल्लाह सुबहान तआला की इन सारी चीजों को देख के हैरान रह जाएंगे कि वो इश्यूज जो इंसान के दिमाग में कभी आए भी नहीं, अल्लाह तआला ने उनका भी तस्करा किया। कभी एक्सेप्शनली जरूरत पड़ सकती है इन चीजों की, अल्लाह तआला ने कहा क्या मुसलमान क्या तो दूसरा मुसलमान मारा गया, बता दिया उसकी गर्दन एक की आजाद कर दो और दियत दे दो, खत्म हो गई बात, घर वाले माफ कर दें तो बात भी खत्म हो गई। लेकिन अब डिफरेंट ऑप्शंस हैं, वइन कान मिन कौमिम बैनकुम व बैनहुम मीसाक, तुम्हारे और उसकी कौम के बीच में एक माहदा हो चुका था, ट्रीटी हो चुकी थी, फदीयतु मुसल्लमतुन इला अहलिही, तो फिर उसके घर वालों को उसकी दियत देनी पड़ेगी। अल्लाह, मरने वाला कौन है, मुसलमान था, उसके घर वाले हैं तो काफिर, लेकिन मुसलमानों के साथ उनका मुआहदा हो चुका था कि हम आपसे नहीं लड़ेंगे, तो उस मरने वाले की दियत उसके काफिर रिश्तेदारों को मिलेगी। बहुत एक्सेप्शनल केस है, आमतौर पर ऐसा होता नहीं है, ठीक है। फिर इसके बाद वतहरीरु रकबतिन, या फिर एक गर्दन आजाद करे मोमिन की, वाह यानी और, यानी ये भी करे और वो भी करे, ये ना हो सके तो फमल्लम यजीद फसियाम शहरैन मुतताबियैन, फिर अगर ना पा सके ये यानी गुलाम ना मिले تو 2 مہینے کے مسلسل روزے رکھے جائیں. توبتا من اللہ, یہ توبہ ہے اللہ کی طرف سے. وکان اللہ علیمن حکیمہ, اللہ تعالیٰ علم اور حکمت والا. کیا بتا دیا کہ قتل خطا کی صورت میں بھی اگر وہ شخص خود مسلمان تھا اور اس کے گھر والے کافر تھے تو سزا فرق ہے. دوسری صورت ہے کہ گھر والے کافر تو تھے لیکن مسلمانوں کے ساتھ انہوں نے کوئی معاہدہ کیا ہوا تھا امن کا, تو سزا فرق ہوگی. اسلام کو قتل اتنا برا لگتا ہے, آپ سوچئے ذرا اس کے برعکس آج ہمارے ارد گرد کیا ہو رہا ہے, کبھی ہم نے سوچا؟ آج مسلمان کا خون پانی کی طرح بہایا جا رہا ہے, نہ مرنے والے کو پتہ ہے نہ مارنے والے کو پتہ ہے. کہ آج ہم کس بے دردی کے ساتھ قتل ہوتے دیکھ رہے ہیں, اور 5, 10, 20 قتل تو اب عام بات ہو گئی ہے. یہ تو قتل خطا تھا. وَمَن يَقْتُلْ مُؤْمِنًا مُتَعَمِّدًا فَجَزَاؤُهُ جَهَنَّمُ, اور جو کسی مومن کو جان بوجھ کے قتل کرے تو اس کی جزا جہنم ہے. کتنی؟ خالدًا فیہا, ہمیشہ رہنے والا اس میں. اور دوسری, وغضب اللہ علیہ, اس کے اوپر 1, 2, 3 لگا لیجئے, اللہ کا غضب بھی اس پہ ٹوٹے گا. وَلَعَنَهُ, اور اس کی لعنت. اور اگلی سزا, وَعَدَّ لَهُ عَذَابًا عَظِيمًا, اور اس نے تیار کر رکھا ہے اس کے لیے دردناک عذاب. اللہ اکبر, کہ وہ لوگ جو کسی مومن کی جان لیتے ہیں اللہ سبحانہ تعالیٰ کی نظروں میں وہ اتنے گناہ گار ہیں کہ صرف ایک سزا پہ اکتفا نہیں ہو رہا. ایسے لوگوں کے لیے اللہ تعالیٰ نے 4 سزائیں رکھی ہیں. آپ دیکھیں, نمبر 1 جہنم, نمبر 2 خلد, ہمیشگی کی جہنم, نکالا نہیں جائے گا واپس. نمبر 3 غضب اللہ, اللہ کا غضب. نمبر 4 لعنت اللہ کی طرف سے. اور 5 عد له عذاب عظیما, وہ عذاب کے اندر پڑا ہی رہے گا. کیا یہ آیتیں اگر عام کر دی جاتی تو آج اتنے قتل ہوتے جو ہو رہے ہیں؟ آج کیسے مسلمان کو مسلمان کے ہاتھوں اس کے ہاتھ رنگے ہوئے دکھتے ہیں اور ہم کہتے ہیں اٹس نارمل, یہ تو ہونا ہی تھا, یہ تو ایک عام بات ہے. لیکن آج کتنے ہی مسئلے ہیں ہمارے اپنے ملکوں کے اندر, لیکن کتنے لوگ ہیں جو اس کا حل ڈھونڈتے ہیں. دیتیں دے دے کے بھی حکومت پوری کر دے گی نا تو مسئلے کا حل نہیں ہوگا. مسئلے کا حل کب ہوگا؟ جب لوگوں کو قرآن پڑھائیں گے. کسی کا قتل اللہ کے ہاں کتنا بڑا ہے, چند حدیثیں سن لیں, پھر آپ کو ایک واقعہ سناتی ہوں. کہ آج ہم مسلمان اس علم کو چھپا کر اپنے لیے اور دوسروں کے لیے کتنے ہی مشکل کام کر کے بیٹھے ہوئے ہیں, اور ہم ان ساری چیزوں سے اپنے آپ کو دور کرتے ہیں جو اللہ تعالیٰ نے ہمارے لیے خیر کی صورت میں رکھی ہیں. کسی کا قتل اللہ تعالیٰ کی نظر میں اتنی بڑی چیز ہے. سب سے پہلی تو اس میں یہ بات لکھ لیجئے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا, قیامت کے دن انسانی معاملات میں سب سے پہلے قتل کے معاملے چلیں گے. اللہ اکبر, قتل اتنا اللہ تعالیٰ کو ناپسند ہے. پھر آپ دیکھیے کہ اگر نبی صلی اللہ علیہ وسلم کی زندگی دیکھیے نا, تو آپ کو دیکھے گا چند لوگوں کے سوا کوئی قتل نہیں ہوا. ترمذی کی روایت ہے, ساری دنیا کا زوال, یعنی اللہ ساری دنیا کو ختم کر دے, اللہ تعالیٰ کے نزدیک ایک مومن کے قتل سے بڑا ہے. یعنی ایک مومن دنیا میں ہو, صرف ایک مومن, اور چوائس ہے کہ اس کو مارا جائے یا اس کے سوا باقی دنیا کو ختم کر دیا جائے, تو اللہ تعالیٰ اس میں سے دنیا کو ختم کرنا پسند کرے گا, اس مومن کی جان نہیں لے گا. آج صرف اس ایک آیت کو ہم کر دیں تو کتنی جانیں بچ جائیں. کس طرح لوگ غلط کام کرتے ہیں. آپ دیکھیے, قتل خطا ہے یا قتل عمد ہے, ابارشن کیا ہے, غیرت کے نام پہ محبوبہ کو قتل کرنا اور بیٹی کو قتل کرنا کیا ہے, اور ریپ کر کے ایسے لوگوں کو مارنا کرنا ختم, یہ کیسی چیز ہے؟ نبی صلی اللہ علیہ وسلم نے حجت الوداع کے موقع پہ فرمایا کہ لوگوں, تمہاری جان, تمہاری مال, تمہاری عزت اتنی ہی ایک دوسرے پہ حرام ہے جیسے آج کا دن, یہ مہینہ اور یہ جگہ. دیکھو میرے بعد ایک دوسرے کی گردنیں نہ کاٹنے لگ جاؤ, یہ ابن عمر رضی اللہ تعالیٰ عنہ کی روایت ہے. حضرت ابو بکر صدیق کہتے ہیں کہ جب دو مسلمان تلوار لے کر لڑیں تو قاتل اور مقتول دونوں جہنمی ہیں. صحابہ کو بڑی حیرت ہوئی کہ یہ کیسے, قاتل تو جہنمی ہوا کیونکہ اس نے کسی کو قتل کیا, تو مرنے والا کیوں جہنمی ہے؟ تو آپ نے فرمایا کہ اگر اس کو موقع ملتا تو کیا وہ نہ اپنے مسلمان بھائی کو مار دیتا. اللہ اکبر, دیکھیے قتل بھی ہو گیا اور جہنم میں بھی گیا. ابن عباس رضی اللہ عنہ کی روایت ہے, تین آدمیوں پر قیامت کے دن اللہ تعالیٰ سب سے زیادہ غضبناک ہوگا. اللہ سبحانہ تعالیٰ will be angry. کس پہ؟ نمبر ایک, حرم میں الحاد کرنے والا, یعنی خانہ کعبہ میں جا کر کوئی ایسا کام کرنے والا جو دین کے خلاف ہو. پھر دوسرا, اسلام میں جاہلیت کے راستے طریقے یعنی تلاش کرنے والا, جہالت کے طریقے آپ پڑھیں گے آگے انشاءاللہ سورہ مائدہ آ رہی ہے, فحاشی بھی جہالت ہے اور بچیوں کا قتل بھی جہالت ہے اور بے پردگی بھی جہالت ہے. اور تیسرا شخص, ناحق کسی کا خون بہانے والا. ابن مردویہ کی روایت ہے کہ مقتول اپنے قاتل کو پکڑ کر قیامت کے دن اللہ کے سامنے اور دوسرے ہاتھ سے اپنا سر اٹھائے ہوئے آئے گا. سوچیے ذرا, قتل ہونے والے نے ایک ہاتھ سے قاتل کو پکڑا ہوا ہے اور دوسرے ہاتھ میں اپنا سر پکڑا ہوگا جو اس نے کاٹا تھا. پھر کہے گئے, میرے رب اس سے پوچھ اس نے مجھے کیوں قتل کیا. قاتل کہے گا کہ اللہ, بہانہ بنائے گا یعنی جھوٹا, اے اللہ بس تیری عزت کے لیے قتل کیا. تو کہا جائے گا تو نے جھوٹ بولا. بہت زیادہ انسان کو اس بارے میں فکر کرنے کی ضرورت ہے. پھر آپ دیکھیے قتل خطا کی مختلف قسمیں ہیں نا. مثلا مارا کسی کو, لگ کسی اور کو گیا, یعنی کوئی شکار کھیل رہا تھا, پرندے کو جانور کو مارنے لگا, بیچ میں انسان آ گیا. دوسری اس کی قسم کیا ہوتی ہے کہ کسی کو مارا لیکن یہ نہیں تھا شک کہ مر جائے گا, بس ایسے ڈرانے کے لیے مارا وہ مر گیا, پیٹ میں گھونسا مارا, یا جیسے حضرت موسیٰ کے ہاتھ سے قتل ہو گیا تھا تو وہ قتل خطا تھا. پھر اسی طرح اس کی تیسری صورت کیا ہوتی ہے کہ لڑائی میں مسلمان کو کافر سمجھ کر مارا, جیسے آپ کو پتا ہے کہ احد میں حضرت حذیفہ بن یمان کے والد قتل کر دیے گئے تھے مسلمانوں کے ہاتھوں سے, حضرت حذیفہ نے بعد میں معاف کر دیا تھا کہ تو میں اس پہ صبر کروں گا. پھر اسی طرح ٹریفک کے حادثوں میں مرنے والے, یہ بھی قتل خطا آتا ہے. اور یہ جو لفظ ہے نا فتحریر رقبہ, تو تحریر کا لفظ ہے حریت سے, ہر اور آئس کا روٹ ہے آزاد کرنا. یہ جو ہم کہتے ہیں نا تحریر لکھ دیں, یہ بھی اسی سے ہی ہے, کیونکہ تحریر بھی کاغذ پر جا کر آزاد ہو جاتی ہے, کوئی بھی پڑھ لے, جب تک بات دل میں ہوتی ہے محفوظ ہوتی ہے. اور ودیت ان کا لفظ ہے نا, یہ ودی سے ہے, ودا یدیون, ودیت ان کہتے ہیں بہنے کو, اردو میں سنتے ہیں نا وادی, وادی نیلم, وہ بھی یہی ہوتا ہے. جب اس کے بعد الہ کا صلہ آ جائے, جو جیسے کہ یہاں آ رہا ہے, تو مراد ہے سونپ دینا, ٹو ہینڈ اوور کے معنوں میں. وادی کہتے ہیں وہ جگہ جہاں سے پانی بہتا ہے. اب سوال پیدا ہوتا ہے کہ قتل خطا میں کیوں سزا ہے؟ اس لیے نمبر ایک کہ اس کا احساس ندامت کم ہو جائے, بوجھ ہوتا ہے نا دل پہ قتل کسی کو کر کے. انسان جب کوئی نیکی کر لیتا ہے اس کے بعد صدقہ ہوا گردن آزاد کی, تو دکھ تکلیف کم ہو جاتی ہے. پھر اسی طرح دیکھیے کہ اس کے ہاتھ سے ایک بندہ مارا گیا نا خطا سے بائی مسٹیک, تو ایک غلام کو آزاد کر کے اس کی کمپنسیشن کر دی کہ چلو میرے ہاتھ سے ایک مرا ہے تو کوئی بات نہیں, ایک کو میں نے آزادی دلوا دی. اور ایک تیسری وجہ یہ کہ دیت دے کر کچھ حقوق العباد پورے ہوئے کہ وارثوں کو کچھ فائدہ ہو جائے. دیت کتنی ہوتی ہے پڑھنا چاہتے ہیں؟ اب اس وقت تو بالکل نہیں پڑھنا چاہیں گے, بڑی لمبی لسٹ ہے, لیکن یقین کریں ہم کروڑوں کے ہیں. صرف اگر آپ کو پتہ چل جائے نا کہ ایک بندے کی دیت کتنی ہے, یہ میرے پاس یقین کریں اگر آپ کو میں دکھاؤں تو آپ حیران ہو جائیں, ایک ناخن سے لے کر بال تک کوئی کسی کا اگر توڑتا ہے یا کسی کو پورا مارتا ہے تو اس کی دیت جو ہے وہ مختلف ہے. کس عمر کی بکریاں, کس عمر کے بکرے, اور یہ جیسے مثال صرف دیتی ہوں کہ 100 اونٹ ہوتے ہیں دیت کے. کوئی ایک بندہ مر جائے نا, کوئی کسی ایک کو مارے تو اس کو 100 اونٹ دینے پڑیں گے. اور ایک اونٹ آپ کو پتا ہے آج کل کتنے کا آتا ہے؟ عید قربان پہ ہی دیکھ لیجیے, میرے حال 1 لاکھ روپے کے قریب پہنچا ہوا تھا. 100 لاکھ کتنے ہوئے, 1 کروڑ روپے کا ایک بندہ. 100 اونٹ نہ دے تو 200 گائیاں دے, 200 گائیاں اگر نہیں دینا چاہتا تو 2000 بکریاں دے گا. اور بکریاں اتنی کہاں سے لائیں, کیا کریں گے؟ تو اس کی قیمت دیں گے. نبی صلی اللہ علیہ وسلم کے دور میں اتنی بکریاں تقریباً 800 دینار یا 8000 درہم کی تھی, حضرت عمر کے دور میں 1000 دینار کی ہو چکی تھی. اب آپ کہیں گے جس نے مارا ہے وہ غریب ہے, وہ کیا کرے, तो फिर दूसरे लोग भी उसकी मदद कर सकते हैं कि वो पैसे जमा करके उसको दिए दे। बेटा गलती से माँ को कत्ल कर दे या माँ बच्चे को मार दे तो दियत किसको दी जाएगी? इन दोनों के अलावा बाकी वरसा को दी जाएगी, यानी माँ को बेटे से नहीं मिलेगी या बेटे को माँ से नहीं लेकिन बाकियों को मिलेंगी। फिर ये जो 100 ऊंट है ना, ये आपको पता कैसे है? 20 ऊंट और 20 ऊंटनियां दो दो साल की उम्र के होंगे, 20 ऊंट 3 साल के होंगे, 20 ऊंट 4 साल के होंगे और 20 ऊंट 5 साल की उम्र के होंगे। जमा कर लें तो 100 बनते हैं। और इन सब के नाम बोलूंगी तो आपने कहना प्लीज हमें माफ कर दें। यकीन करें कुछ नहीं लिया अभी हमने, हमारे पास वक्त ही नहीं है। हम सोचते हैं कि बस कर लिया। ये एक आर्टिकल किसी ने भेजा था, इसका थोड़ा सा हिस्सा पढ़ के सुनाती हूँ, जो ये कत्ले खता के बारे में। इसका टॉपिक है कि छठी नमाज फ़र्ज़ किसने की और कब की। शुरू में कुछ अशआर हैं, पढ़ने की कोशिश करती हूँ, वैसे मुझसे पढ़े नहीं जाते। मेरा नशेमन बिखर ना जाए, क्या हवा क़यामत की चल रही है। ये आप बाद में पढ़ना चाहें तो पढ़ सकते हैं, लेकिन ये एक राइटर है लिखने वाली, तो वो कहती हैं कि एक तजुर्बा मैंने किया, तो वो मैं अपना सबके साथ शेयर करती हूँ। और वो क्या है, क्या आज मैं अपनी दोस्त के घर गई हुई थी, अल्हम्दुलिल्लाह क्लासेस लेने के बाद, यानी ये नूरुल कुरान का नाम लिखा हुआ इन्होंने, कि नूरुल कुरान से बराह रास्त तर्जमा तफसीर सुनने के बाद हमारे घरों के रोज़ो शब बदल रहे हैं, घरों में ताजगी का एहसास बढ़ रहा है, ज़िंदगी और रौनक महसूस हो रही है, तबीयत से सुस्ती और कसलमंदी और थकन ख़त्म हो रही है। मोमिना मुजाहिदा वो है जो अपने अमल से घर को ज़िंदगी के साथ साथ बाशऊर भी बनाती है और अपने बच्चों को वो भूले हुए सबक याद दिलाती हैं जो दुनिया की भीड़ में हम देना भूल गए थे। अपनी एक दोस्त की तरफ से भी वही मंजर दिखाई दिया जो हम सब के घरों का है। 8 साल बच्चे को नमाज के नाम याद करवा रही थी, बच्चे को शाबाश देना जब वो नाम गिनवा दे, यानी ये कहती है कि मैं अपनी दोस्त के घर गई तो वो उनका 8 साल का बच्चा है तो वो नमाज के नाम याद कर रहा है, तो मेरी दोस्त ने कहा कि इससे सुन लो कि इसको नाम आते हैं, और साथ ही कान में कहने लगी कि इससे सुन लो और साथ कुछ तोहफा भी दे देना, खुश होकर इसकी तारीफ कर देना। मैंने मुस्कुराते हुए कहा बेफिक्र रहो, आपसे अच्छी शाबाश दूंगी। मैंने बैग में मौजूद चॉकलेट को टटोल कर चेक करते हुए इत्मीनान से कहा, चलो मेरा बेटा, इसने लाड से पिचकारते हुए कहा, जल्दी से आंटी को नाम सुना दो जो कल याद किए नमाजों के। बच्चे ने बड़ी संजीदगी से सर पर मौजूद टोपी को चेक किया कि वो अपनी जगह पर मजबूती से मौजूद है। टोपी की मौजूदगी का मुकम्मल यकीन होने के बाद इसने आंखें बंद की और बा आवाज़ बुलंद कहना शुरू किया, नमाज फजर, नमाज जोहर, नमाज असर, नमाज मगरिब, नमाज इशा और नमाज जनाजा। क्या हैरत से मैं भी सुन हो गई और मेरी दोस्त का चेहरा भी बदल गया। ये नाम इसने कब सीखा? मेरी दोस्त परेशान हुई, गुस्से से कहने लगी कि ये नाम तुम्हें किसने सिखाया? तो उसने कहा कि मैं तो रोज टीवी पे ये नाम सुनता हूँ। आप भूल जाती हैं ये नाम, हर दिन टीवी पे इतने लोगों की नमाज जनाजा हुई, इतने लोगों ने की नमाज जनाजा हुई, वहां कत्ल दिस, यानी ये खुलासा है इस पूरी बात का कि जिसमें उन्होंने इस बात का इजहार किया है कि एक लफ्ज इतना कसरत से अब मुसलमान मुल्कों में इतनों की नमाज जनाजा इतने मारे गए इज्तमाही नमाज जनाजा के आने वाले वक्त में कहीं हमारे बच्चे बच्चे के नाम पे नमाज जनाजा का नाम ना हो। तो दुआ कीजिए कि अल्लाह ताला इस इल्म को आम करने वाला बना दे। इसका इलाज ये नहीं है कि हुक्मरानों को बुरा कहें और जाके शीशे तोड़ें, बल्कि करना क्या है कि आप इस इल्म को आम करें। लोगों को एक दफ़ा सज़ा पता चल जाए, एक ही सज़ा थोड़ी नहीं होती और यहाँ 5 सज़ाएँ हैं। अल्लाह ताला से दुआ है कि वो हम सब की इस्लाह फरमा दें। यहाँ पे सबक पूरा हुआ। सुभानक अल्लाहुम्मा व बिहमदिक अशहदु अन ला इलाहा इल्ला अंता अस्तगफिरुक व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।